نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري وأهل نقطة من لساني يفقهوا قولي اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين. آج کل ہم سب کہیں نہ کہیں دورہ قرآن سن رہے ہیں, کوئی لیکچر قرآن کی تلاوت یا ایسی تمام اچھی باتیں ہم سب سننے کی کوشش کر رہے ہیں, اور الحمدللہ اس کا ثواب بھی ضرور ملے گا انشاءاللہ. مگر اصل بات تب بنے گی جب یہ سب باتیں ہمارے عمل میں آ جائیں. کئی باتیں سن کر بھی ہم عمل کی نیت نہیں کرتے, تو جب تک پکی نیت نہ ہو, ارادہ نہ ہو, تو یہ صرف باتیں ہی ہیں جن کا کوئی خاص فائدہ نہیں ہو سکے گا. ہم لوگ جو کام کرنے کے لیے بیٹھے ہیں وہ بڑا مشکل کام ہے, اور یہ ہے اپنی سرجری خود کرنا, اپنے آپ کو خود اس چیز کے لیے پیش کرنا کہ میں اپنی برائیاں اپنے اندر سے خود نکالوں گی. اور یہ مشکل کام ہے, کوئی بھی اور نہیں کر سکے گا. دیکھیں جب آپ سرجری کے لیے کہیں جاتے ہیں تو ڈاکٹر سرجری کرتا ہے, یہاں پہ ہمیں خود اپنی سرجری کرنی ہے. جو تکلیف دہ عمل ہے, مشکل عمل ہے, لیکن اگر واقعی ہم چاہتے ہیں کہ ہماری زندگی بہتر ہو جائے, اور جس حال میں اس وقت میں اور آپ ہیں اس سے ہم مطمئن نہیں ہیں, ہم چاہتے ہیں بہتری, تو پھر یہ کرنا ہی ہوگا, پھر ارادہ بھی کرنا ہوگا, پھر کوشش بھی کرنی ہوگی. خود بخود نہیں ہو جائے گا, یقین جانے ہم اسی حالت میں رہتے رہتے ایک دن اللہ کو پیارے ہو جائیں گے. کب آئے گا وہ وقت جب ہم اپنی اصلاح کریں گے, جب ہم اپنی برائیاں خود اپنے اندر سے نکالنے کے لیے کوشش کریں گے. ظاہر ہے میں نے آپ کو بتایا مشکل عمل ہے, نفس کے اوپر بڑا بھاری ہوگا, لیکن اس سے بہتر دن اس کے لیے نہیں ہو سکتے, کیونکہ اس وقت شیطان کو تو اللہ تعالیٰ نے باندھا ہوا, اس وقت صرف نفس کو کچلنا ہے, نفس سے لڑائی ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا جیسی تمہاری زندگی ہوگی ویسی ہی تمہاری موت ہوگی, اور جیسی تمہاری موت ہوگی ویسے ہی تم اٹھائے جاؤ. تو کیا میں اور آپ جس وقت ہماری موت ہو ہم چاہتے ہیں کہ ہم اسی حالت میں ہوں, انہی گندگیوں کے ساتھ جس کے ساتھ ہم اس وقت بیٹھے ہیں, یا اسے بہتر حالت میں اللہ تعالیٰ سے ملاقات کرنا چاہتے ہیں کہ وہ ہمیں پسند کر لیں؟ کیا ہم نہیں چاہتے کہ جیسے حضرت سعد بن معاذ جب ان کی وفات ہوئی تھی تو کیا ہوا تھا؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا اللہ تعالیٰ کا عرش ہل گیا سعد کی وفات پر, یعنی اس قدر خوش ہوا ہے اللہ کا عرش بھی کہ سعد سے ملاقات ہوگی. یا ہم نہیں چاہتے کہ آسمان والے میری بھی ملاقات کا شوق رکھے؟ سعد بن معاذ کوئی نبی تو نہیں تھے, وہ ایک امتی تھے, لیکن امتی کے بھی اتنے بلند درجات ہو سکتے ہیں. ہمیں کس نے روکا بلند درجات پانے تک پہنچنے کی کوشش کرنے سے؟ کسی نے نہیں, صرف ہمارا اپنا اندر ہے جو رکاوٹ ہے. اکثر ہم یہ کہہ کے بیٹھ جاتے ہیں ہم کہاں وہاں تک پہنچ سکتے ہیں, وہ تو صحابہ تھے. بے شک ہم تو ان کی پیروں کی خاک کے برابر بھی نہیں, ان کے برابر کے درجے نہ سہی, ان سے ایک نیچے ہی درجہ مل جائے تو بھی ہمارے لیے بہت بڑی بات ہے, کہیں دور کی ہمسائیگی مل جائے تو بھی ہمارے نصیب کھل جائیں گے. مگر اس کے لیے کیا باتیں ہی کافی ہوں گی یا کچھ کرنا پڑے گا؟ ان کو کیا بیٹھے بٹھائے یہ درجے مل گئے تھے؟ کچھ بھی نہیں انہوں نے کیا, کوئی مشکل نہیں اٹھائی, بس ایسے ہی فری سب مل گیا. نہیں, بہت محنت کرنی پڑی تھی, اور ہم سے تو زیادہ محنت کا تقاضا نہیں. ابھی تو صرف اپنی زبان کو قابو میں رکھنے کو کہا جا رہا ہے, اور ہم کہتے ہیں کیا کریں یہ تو بڑا مشکل کام ہے, تو ہم آگے کیسے چلیں گے؟ ہم سب چاہتے ہیں کہ ہم جنت کے اعلیٰ مقامات تک پہنچ جائیں, وہ بلندیاں پا لیں, لیکن یہ دھوکہ ہے اگر ہم یہ سمجھتے ہیں کہ کچھ بھی نہیں کرنا پڑے گا اور ایسے ہی دعائیں کرتے کرتے ہم جنت کے بلند درجے پا لیں گے. ये धोखा है, अपने आप को तो ये धोखा ना दे। इंशाल्लाह ताला उम्मीद है कि हम लोग अपनी इस्लाह की कोशिश में लगे होंगे और गौर व फिक्र कर रहे होंगे कि मेरे अंदर क्या क्या बुराइयां हैं जिनको मैंने अपने अंदर से निकालना है। कल एक बुराई को हमने देखा था, झूठ की, और इंशाल्लाह ताला उम्मीद है कि हम सब ने तौबा की होगी, जो पिछले झूठ हम बोल चुके और आइंदा के लिए इरादा किया होगा कि अब नहीं, अब और नहीं, बस। आज जिस बात पे हम अपना मुहासबा करेंगे वो है दूसरों की बातें पीठ पीछे करना, गीबत, उनकी बुराइयां करना। अक्सर हमारी गुफ्तगू का महवर, सेंटर पॉइंट क्या होते हैं, लोग, लोगों को डिस्कस करना। अगर हम लोगों की टो लगाना छोड़ देंगे और अपने काम से काम रखेंगे तो काफ़ी हद तक इस बुराई पर काबू पा सकते हैं। गीबत तभी होती है जब दूसरों की ज़िंदगियों में हम झांकते हैं, और उसके लिए फुर्सत किसको है, तो कम से कम लोगों के अफेयर्स में दखल दें। सिर्फ एक सूरत है किसी की बात पीठ पीछे करने की, अल्लाह ताला ने फरमाया छठे पारे की शुरू में, ला युहिब्बुल्लाहुल जहरा बिस्सूई मिनल कौली इल्ला मन ज़ुलिम। अल्लाह ताला को बुराई की बात करना ये पसंद नहीं है सिवाय उस पर जिस पर जुल्म किया गया, ज़्यादती की गई हो, यानी किसी के ऊपर कोई ऐसी नाइंसाफ़ी हुई हो, किसी के साथ कोई, किसी ने बुरा किया हो, और वो किसी ऐसे शख्स के पास मामला ले जाता है जो उसको सॉल्व कर सकता है, जो उसको सही मशवरा दे सकता है, जो उसकी किसी तरह से उसमें हेल्प कर सकता है, वहाँ पे हाँ आप जाके दूसरे की बात बयान कर सकते हैं। इसके अलावा मसलन किसी ने कहीं रिश्ता करना है, या कोई कारोबार करने लगा है, या कोई किसी के पास अमानत रखा रहा है, तब भी जायज़ है कि कोई जाके उसको बता दे कि नहीं यहाँ पे ना करो, ये आदमी फलां फलां ऐसा है। और या हम बुराई को दूर करने के लिए किसी से अगर मदद तलब करते हैं कि जो बुरा कर रहा है उसकी इस्लाह हो जाए, तो उसके लिए बयान किया जा सकता है। कोशिश करें कि नाम ना लिया जाए, लेकिन अगर लेना ज़रूरी है तो मकसद ये होना चाहिए। और यहाँ कोई ऐसा इंसान है जो फासिक को फाजिर है, जो खुल्लम खुल्ला गुनाह करता है, और उसको इस चीज़ का जिक्र करने में भी कोई मुश्किल नहीं है, वो खुल्लम खुल्ला इसका जिक्र भी करता है, इस बुराई को भी बुराई कहकर आइडेंटिफाई किया जा सकता है। मगर हाँ, जहाँ पर एक मशगला बना लिया जाए कि जहाँ बैठे किसी को डिस्कस कर रहे हैं, मज़ा आता ही नहीं जब तक महफिल में दो चार लोगों की बातें ना कर लें, रिश्तेदारों की गिरफ्तें ना कर लें, तो ये दरअसल इंसान के ज़ौक को ज़ाहिर करता है। या हम कहीं गंदी मक्खी तो नहीं बन चुके कि जो जाकर हमेशा गंदगी पे बैठती है, यानी किसी की कोई बात नज़र ना भी आ रही हो, कुछ ना कुछ ढूंढ ही लेते हैं जिस पर तबसरे शुरू कर देते हैं। तो दूसरों के ऐबों से नज़र बंद कर लें। किसी ने बड़ी अच्छी बात कही कि किसी के घर जाएं तो अंधे बन के जाएं, और उसके घर से निकलें तो गूंगे बन के निकलें, यानी उसके घर में जितनी देर बैठे हुए ऐसे समझें कि जैसे आपको कुछ नज़र नहीं आ रहा, आप कुछ नहीं देख रहे, और बाहर आएं तो गूंगे कि कुछ भी किसी को नहीं बोलना। तो लोगों की बातों को इग्नोर करना सीखेंगे तो गीबत खुद ब खुद ख़त्म हो जाएगी। हम आज के दौर में बहुत नाजुक मिजाज हो चुके हैं, कोई दूर से भी कुछ कह देना तो हम बात को दिल पे लेके बैठ जाते हैं, छोड़ते ही नहीं, तो कभी जाने भी दें। और गीबत तभी होती ना जब दिल में किसी के लिए गुस्सा पैदा हो जाए, तो फिर उसकी सीधी बात भी उल्टी लगती है। वह गुस्सा ठंडा तभी होता है जब हम कहीं जाके उसकी कोई बुराई कर लें, और बाज़ दफ़ा तो ये गुस्सा साल हा साल तक ख़त्म नहीं होता, और हम बुराई किए जाते हैं। कभी दूसरों से हसद इतना हो जाता है कि दिल करता है इनकी गीबत करें, ताकि दूसरे लोग उनकी तारीफ ना करें। अब इसका इलाज कैसे करें, ये सर्जरी होगी कैसे? अगर मैं और आप वाकई सीरियस हैं कि हमने ये काम करना है, और ये जो बुराई हमारे साथ चिमटी हुई है इसको लेकर हमने कब्र में नहीं जाना, اور رمضان 2019 کو ہم نے منتھ آف چینج بنانا ہے تو پھر علاج کرنا پڑے گا. اور جو لوگ اس میں کوئی حرج نہیں سمجھتے اور سمجھتے ہیں کہ نہیں یہ کوئی ایسی برائی ہے ہی نہیں اور کوئی فرق نہیں پڑتا ان باتوں سے, تو وہ یہ سمجھ لیں کہ جب مردہ بھائی کا گوشت کھانے سے اس کو تعبیر کیا گیا تو یہ کتنی بڑی برائی ہوگی, یہ کیا چیز ہوگی. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا غیبت سے بچو, غیبت زنا سے بھی بری ہے. ایک آدمی زنا کرتا ہے اور شراب پیتا ہے پھر توبہ کرتا ہے تو اللہ اس کی توبہ قبول کر لیتا ہے, لیکن غیبت کرنے والے کو اس وقت تک معاف نہیں کیا جاتا جب تک کہ صاحب حق اسے نہ بخشے, یعنی جس کی غیبت کی گئی ہو. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا اے لوگو, جو زبان سے تو ایمان لائے ہو لیکن ایمان تمہارے دلوں میں ابھی داخل نہیں ہوا, تم مسلمانوں کی غیبت نہ کرو اور نہ ان کے عیب تلاش کرو. اور جس کے عیب عیوب کا اللہ پیچھا کرے گا اس کو اس کے گھر کے اندر ہی رسوا کر دے گا. کیا مطلب ہے ان باتوں کا؟ ایک تو یہ بات پتہ چلی کہ یہ اتنا بڑا گناہ ہے, یہ سمجھنے کی ضرورت ہے. جس دن ہمیں یہ سمجھ آ گئی اس دن ہم انشاءاللہ بچنے کی بہت بھرپور کوشش کریں گے. دوسری کیا بات سمجھ آئی کہ ہمیں یہ بات ذہن میں بٹھانی چاہیے کہ جب میں کسی کی برائی دیکھ رہی ہوں تو اس میں تو یہ ایک برائی ہے جو مجھے پتہ چلی ہے, لیکن اللہ تعالیٰ تو میری پتہ نہیں کتنی برائیاں جتنی بھی میرے اندر ہے سبھی کو جانتا ہے. اگر وہ بھی میرا پردہ فاش کرنا شروع کر دے اسی طرح جیسے میں دوسروں کی برائیوں کے پیچھے پڑ جاتی ہوں اور ان کو جگہ جگہ بیٹھ کے رسوا کرتی ہوں, اگر اللہ تعالیٰ میرے عیب ظاہر کر دے لوگوں میں ان کو اسی طرح نشر کرے تو میں کسی کو منہ دکھانے کے قابل نہ رہوں. لیکن اللہ نے میرا پردہ رکھا ہوا ہے, اللہ نے میرا پردہ رکھا ہوا ہے تو لوگ مجھ سے بات کرتے ہیں, اور اگر وہ ایسا نہ کرے تو میرا کیا حال ہو, تو میں بھی لوگوں کے عیب بیان نہ کروں. اس لیے کہ میں ڈروں اس بات سے کہ کہیں میرے بھی عیب اسی طرح نہ کھل جائیں. تیسری چیز یہ کر سکتے ہیں ہم کہ ہم یہ سوچیں کہ کون سی چیز مجھے اکساتی ہے غیبت کرنے پر, اس سبب کو دور کر لیں. ہر ایک کا الگ الگ ریزن ہو سکتا ہے, مگر ریزن کو فائنڈ آؤٹ کریں کہ زبان کے چسکے کے لیے کرتی ہوں یا کوئی وجہ ہوتی ہے, اور وجہ کیا ہوتی ہے. کہ بیماری کا علاج تبھی ہوتا ہے نا جب اس کا سبب دور کر لیا جائے, اور یہ بیماری ہمیں لگ چکی ہے. کوئی اور بیماری لگی ہو, کوئی دل کی بیماری, کسی کو کسی اور چیز کی بیماری, سن بھاگا بھاگا ڈاکٹر کے جاتا ہے, اور یہ بیماری ہمارے ساتھ چمٹی ہوئی ہے, ہمیں فکر نہیں. اب جو ہو چکا ماضی میں اس کا کیا کریں, اس کی بھی تو فکر ہوتی ہے کہ اللہ اب کیا ہو سکتا ہے اس چیز کا. تو یہ دیکھیں کہ اگر تو جس کی غیبت کی ہے اس کو پتہ ہی نہیں ہے تو اب جا کے اس کو بتانے کی ضرورت نہیں, کیونکہ اس سے اس کا سینہ اور جلے گا اور تعلقات اور خراب ہو جائیں گے. اب اس کے لیے دعائیں کریں, اس کے لیے دعائیں کریں کہ اللہ تعالیٰ اس کی بخشش کر دینا, اللہ اس کے درجے بلند کر دینا, اور میں نے اس کے ساتھ جو زیادتی کی ہے اللہ تعالیٰ تو اس کو اس کا اجر دینا اور مجھے معاف کر دینا. اسے اللہ تعالیٰ سے بھی معافی مانگے, اس سے مدد مانگے, کیونکہ وہی بچا سکتا ہے. ہم نے تو ارادہ کیا مگر کرانا اللہ نے. اور ایک اور چیز کر سکتے ہیں ہم, یا ہم ایسی مجلسیں یا ایسے دوست یا ایسا ماحول چھوڑ دیں جہاں پہ یہی باتیں ہوتی ہیں. کیونکہ بعض مجلسیں ایسی ہوتی ہیں کہ ہم خود نہیں کرنا چاہتے مگر کچھ لوگ ہوتے ہیں جو کھینچ لاتے ہیں ہمیں اس میں, تو ان سے اپنے آپ کو بچا کے رکھیں. انشاءاللہ تعالی امید ہے کہ ہم سب اس کی کوشش کریں گے. روزے میں تو ویسے ہی اس سے بچنا ہے اس لیے کہ روزہ ہی خراب ہو جائے گا اگر یہ کام کیا تو, کیونکہ روزہ صرف پیٹ کا روزہ نہیں ہوتا, سارے جسم کا روزہ ہوتا ہے. تو روزے میں تو بالکل ہی ممنوع ہو گیا, اب روزہ کھول کے بھی نہیں کرنا کیونکہ سارا دن ہم نے پریکٹس کی اور یہ ارادہ کر لیا کہ انشاءاللہ نہیں کریں گے. اسی طرح ایک اور نیکی ایسی ہے کہ اس سے گناہ جھڑتے ہیں, اور اللہ کرے کہ ہماری زبان کے گناہ بھی اسی طرح جھڑ جائیں, اور وہ ہے وضو میں رہنا. पूरा दिन कोशिश कीजिए कि मैं बावजू रहूं। इसका बड़ा अच्छा इफेक्ट आपके ऊपर पड़ेगा। जब भी बाथरूम जाए वजू करके बाहर निकले। हम सोचते हैं ना वजू एक नमाज के लिए रिक्वायरमेंट है, हालांकि नहीं, वजू इटसेल्फ एक नेकी है। ये कितनी आसान नेकी है ना, और इस नेकी से गुनाह झड़ते हैं। यानी जब आपने कुल्ली की तो आपके मुंह के गुनाह झड़ गए। अल्लाह ताला से दुआ भी करें और ये अपने अंदर जहन में रखें भी कि जब मैं वजू कर रही हूँ, मैं कुल्ली करूँगी तो अल्लाह मेरी जुबान के गुनाह झाड़ दे। फिर आपको पता है हदीस में आता है कि जब इंसान चेहरे को धोता है तो उसके चेहरे के गुनाह झड़ जाते हैं, बाजू धोता है उसके बाजुओं के गुनाह झड़ जाते हैं, सर का मसा करता है उसके सर के गुनाह, दिमाग में जो बातें आती हैं वो गुनाह झड़ते हैं। तो ये गुनाहों को झाड़ने का जरिया है। तहारत तो अपनी जगह है और अच्छी फीलिंग आपको जो आएगी ना वो अपनी, आपको खुद पाकी महसूस होगी कि जैसे मैं पाक साफ हूँ, जब जब तक आप वजू में रहते हैं। और जब इंसान की बॉडी पाक साफ होती ना तो उसके ऊपर एक पॉजिटिव इफेक्ट होता है, फिर इंसान अमल भी पाक साफ करने की कोशिश करता है। तो आप ये करके देखिएगा, ये काफ़ी इफेक्टिव है, काफ़ी आपको अच्छा फील होगा इससे और बड़ा आपको यानी नेकी का दिल करेगा। आज का जो जिक्र है वो बताने से पहले आपको एक हदीस बताना चाहती हूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह के जिक्र के सिवा बहुत ज़्यादा बातें ना किया करो। क्यों क्यों ना बातें किया करें, यानी अल्लाह का करना है तो अल्लाह का जिक्र करो, अल्लाह के जिक्र के सिवा बहुत ज़्यादा बातें ना किया करो। वजह क्या पता है आपको, कोई वजह क्यों ना बातें करें? अल्लाह का जिक्र भी हम कर लेते हैं, हम बातें भी बहुत करते हैं, क्यों ना करें? क्योंकि फरमाया ये दिल को सख्त कर देता है, और अल्लाह ताला से सबसे ज़्यादा दूर वो होता है जिसका दिल सख्त होता है। अल्लाह ताला हमें माफ़ करे। यानी अगर करना है तो क्या करो? अल्लाह का जिक्र। उसके अलावा ये नहीं कि मुंह सी के बैठ जाएंगे, उसके अलावा बहुत ज़्यादा बातें नहीं करेंगे, ठीक है? तो यही कोशिश हमारी होनी चाहिए कि जितना हमारा टाइम गुजरता है रोज़े में भी या उसके अलावा भी, तो हर वक्त तो हमारे पास कुरान सामने नहीं होता, लेकिन चलते फिरते ऊपर जा रहे हैं, नीचे आ रहे हैं, घर में ड्राइव कर रहे हैं या जूता पहन रहे हैं या बिस्तर झाड़ रहे हैं, तो कई ऐसे मौके होते हैं उस वक्त आप, जाहिर है कुरान सामने नहीं होता तो आप क्या करें? तो अपनी ज़ुबान को तर रखें अल्लाह के ज़िक्र से। और आसान आसान अज़कार हैं, जैसे आज का जो ज़िक्र है ये भी बड़ा मुफीद ज़िक्र है, क्योंकि हज़रत अब्दुल्ला बिन उमर बयान करते हैं कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ नमाज़ पढ़ रहे थे कि लोगों में से एक शख्स ने ये कलिमात कहे जो मैं आपको भी बताऊंगी, और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नमाज के बाद कि इन कलिमात को कहने वाला कौन है? लोगों में से एक शख्स ने अर्ज़ किया, मैं हूँ या रसूलुल्लाह। आपने फरमाया, मुझे इन कलिमात पे ताज्जुब हुआ कि इनके लिए आसमान के दरवाजे खोल दिए गए। तो अब्दुल्ला बिन उमर फरमाते हैं कि जब से मैंने आप सल्लल्लाहु अलैहि वसल्लम को ये फरमाते सुना है, मैंने इन कलिमात को कभी नहीं छोड़ा। तो हम भी ये समझ लें, ये मुस्लिम की रिवायत है कि आज हमने इन कलिमात को सुना है तो हम भी ना कभी छोड़ें। तो वो कलिमात क्या हैं? अल्लाहु अकबर कबीरा, यानी अल्लाह की बड़ाई बयान करना, मेरी कोई बड़ाई नहीं, अल्लाह की बड़ाई। वल्हम्दुलिल्लाहि कसीरा, अल्हम्दुलिल्लाह आपको पता है ना, बेस्ट दुआ क्या है, अफजल दुआ क्या है जो हदीस में आती है, वो अल्हम्दुलिल्लाह। और यहाँ पे अल्हम्दुलिल्लाहि कसीरा, बहुत ज़्यादा अल्लाह का शुक्र है, बहुत ज़्यादा अल्लाह की तारीफ है। वसुबहानल्लाहि बुकरतन व असीला, और मैं अल्लाह की पाकी बयान करती हूँ सुबह और शाम। कितनी प्यारी बात है ना इसमें, अल्लाह ताला की तारीफ़ भी हो गई, उसका शुक्र भी हो गया, उसकी बड़ाई भी बयान कर दी आपने। और आज की दुआ, ये दुआ इम्पॉर्टेंट दुआ इसलिए है कि जब कोई आदमी मुसलमान होता था तो आप सल्लल्लाहु अलैहि वसल्लम उसको नमाज के बाद یہ فرماتے تھے کہ ان کلمات کے ساتھ دعا کیا کرو، یعنی جب کوئی کلمہ پڑھتا تھا، شہادہ لیتا تھا، تو آپ صلی اللہ علیہ وسلم اسپیشلی یہ دعا سکھایا کرتے تھے اس کو. تو سوچیں پھر امپورٹنٹ ہی ہوگی دعا، کیونکہ اگر آپ نے نئے مسلمان کو یہ فرمایا کہ ان کلمات کے ساتھ دعا کیا کرو، تو یہ کلمات ظاہر ہے کوئی بہت افیکٹو ہوں گے، اور بہت آسان ہے اور بہت جامع ہے. سب سے اچھی بات مسنون دعاؤں کی یہ ہے کہ بہت جامع ہوتی ہیں. کلمات کیا ہیں؟ اللہم اغفر لی، میرے ساتھ بولیں، اللہم اغفر لی، اے اللہ مجھے معاف کر دے، وارحمنی، اے اللہ مجھ پہ رحم فرما دے، واہدینی، مجھے ہدایت دے دے. آپ میرے ساتھ کہہ رہے ہیں نا، یہ سب چیزیں ہماری ضرورت ہے نا، بخشش بھی ضرورت ہے، اللہ میرے اوپر رحم کر دے، یہ بھی ضرورت ہے میری، اللہ مجھے ہدایت دے دے، وعافینی، اے اللہ مجھے عافیت میں رکھنا، وارزقنی، اے اللہ مجھے رزق عطا فرمانا. کتنی پیاری، کتنی کمپلیٹ دعا ہے اور کتنی آسان دعا ہے. تو ذکر میں کیا ہو گیا؟ اللہ اکبر کبیرہ والحمد للہ کثیرہ، ساتھ ساتھ بولے میرے، وسبحان اللہ بکرتا واصیلا. اللہ تعالیٰ ہم سب کی دعائیں، ہمارا ذکر کرنا قبول فرما لے، اور اللہ تعالیٰ یہ جو برائیاں ہم نے اپنے اندر سے نکالنے کا ارادہ کیا ہے، اے اللہ ہم نہیں کر سکتے، اے اللہ تو اس کو پورا فرمانا، اللہ تو خود ہمیں بچا کے رکھنا، اور جب شیطان کھل جائیں تب بھی ہمیں بچا کے رکھنا. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.